नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संशोधन विधेयक कुनै पनि हालतमा फिर्ता नहुने प्रधानमन्त्रीको अडान। विधेयकको विरोधमा विपक्षीले संसद अवरोध गर्दा महाभियोग प्रस्ताव अघि बढ्न सकेन।
सगरमाथा अञ्चल अस्पतालमा अनशनरत तिवारीको स्वास्थ्यप्रति मानवाधिकार आयोगको ध्यानाकर्षण। माग पूरा गर्न दबाव दिँदै राजविराजमा विद्यार्थीको प्रदर्शन।
सिन्धुपाल्चोकको गिरानचौर नमुना बस्तीमा भूकम्प प्रभावित रमाउँदै धुर्मुस सुन्तली फाउन्डेशनले जस्तै चाँडो काम गर्न सरकारलाई सुझाव।
एकदम खुसी छ, एकदम खुसी, रमित भइरहेको। कतोरो बिजोग भएर छाप्रोमा कति बिजो गरेर बस्यो, अहिले यस्तो बनाउँदाखेरि एकदम खुसी नै छ।
इन्डोनेसियामा शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म 97 जनाको ज्यान गयो। 47 जना यात्रु बोकेको विमान पाकिस्तानमा दुर्घटना।
र नेपाल र मलेसियाको महिला टोली बीच पुस 2 गते मैत्रीपूर्ण फुटबल हुने।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 057-412-595।
मेरिया मोइनी व्हाइट हिमालयन इन्जिनियरिङले दुध पानी झुक्याउने मिसिन पनि बजारमा ल्याइसक्यो। खट्टोमै भो, बर्बादै भो नि।
त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याड, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर 9 गोन्द्रेङ चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 056-531-701, 98-550-63-143 हो। अनि सुन बिलासे,
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ रे, बुझिस्?
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
हाम्रो दाम्पत्य जीवन धेरै स्मार्ट छ। पहिला उनले पढाइ पुरा गरिन् अनि मात्र बच्चा पायौं। 3 वर्षको जन्मान्तर पछि दोस्रो बच्चा। हाम्रो सन्तानको रहर पुगेकोले हामीले आयुषी लगाउने स्मार्ट छनौट गर्यौं।
आज हामी धेरै खुसी, साथै चिन्ता मुक्त छौँ।
आयुषी तालिम प्राप्त स्वास्थ्य कर्मीले राख्ने र झिक्ने गरिन्छ र यसमा कुनै पनि औषधि हुँदैन। एक पटक राखेपछि यसले 12 वर्षसम्म काम गर्छ। तपाईँलाई उपयुक्त हुने परिवार नियोजनका विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट पञ्च जीवन सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता भएको संशोधन विधेयक कुनै पनि हालतमा फिर्ता नहुने बताउनु भएको छ। दाङ र धनगढ़ीमा आज भएका छुट्टा छुट्टै कार्यक्रममा प्रचण्डले सरकारले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नलिने दोहोर्याउनुभयो।
संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन, म सरकार प्रमुख रहँदासम्म कुनै हालतमा यो प्रस्ताव फिर्ता हुँदैन, यो कुरा म बडो प्रष्टसँग भन्न चाहन्छु। तर यो संशोधन प्रस्ताव प्रक्रियामा गएर राजनीतिक दलहरूको बीचमा समझदारी गरेर परिमार्जन चाहिँ हुन सक्छ।
92 करोड़ रूपैयाँमा निर्माण हुन लागेको दाङको सिसहनिया र महदेवा जोड्ने राप्ती नदीको 860 मिटर लामो पुलको शिलान्यास गरेर प्रचण्ड धनगढ़ी पुग्नु भएको थियो। धनगढ़ीमा सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपाली कांग्रेस र नेकपा एमाले दुई वर्ष अघि ल्याएको प्रस्तावको वरिपरि रहेर सरकारले सीमांकन परिवर्तन गर्न खोजेको दावी गर्नुभयो। यसैबीच प्रधानमन्त्री प्रचण्डको विरोधमा महोत्सव स्थल बाहिर टायर बालेर विरोध गर्ने 41 जना प्रदर्शनकारीलाई प्रहरीले पक्रेको थियो भने उनीहरूलाई साँझ छोड़िएको छ। यसैबीच संविधान संशोधन प्रस्तावको विरोध गरिरहेका आफ्ना कार्यकर्तामाथि बल प्रयोग गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले आपत्ति जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण आजको संसद बैठक पनि स्थगित भएको छ। संसद बैठक लगातार चौथो पटक स्थगित भएको हो। बैठक शुरू हुने बित्तिकै विपक्षीका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संशोधन प्रस्ताव लिएर सदन अगाडि बढ़ाउन सहयोग गर्न आग्रह गर्नुभयो। सरकारले अहिले संशोधन प्रस्ताव फिर्ता लिएर सदन अगाडि बढ़ाउन उहाँले आग्रह गर्नुभयो। सरकारले अहिले ल्याएको सीमांकनको प्रस्तावलाई कांग्रेस एमालेको पुरानो सहमति भन्दै सरकारले अड्को थाप्नुलाई उहाँले टाट पल्टेको व्यापारीले डस्टबिनमा हालेको पुरानो खाता पल्टाएर हिसाब खोजेकै जस्तो भएको उल्लेख गर्नुभयो।
सहीगत माथि उहाँ आजकल त्यो पनि दलिल पेश गर्ने गरिन्छ। कसैले व्यापार गर्दाखेरि व्यापारबाट टाट पल्ट्यो भने पुराना खाता वही खाता को असानी थिए को साल थिए भनेर ती डाटा लेखेको त्यो कागजपत्र डस्टिनमा मिल्काएको कागजपत्र खोज्छ आफ्नो कारोबार बिग्रिपछि। त्यसो भएर अहिले त्यो डस्टिनमा फालेको त्यो कागजपत्र खोजेर साथीहरूले पेश गर्नुहुन्न त्यो मिल्छ।
उहाँले भनाइराखेपछि विपक्षी दलका सबै सांसदले उठेर संसद अवरोध गरेका हुन्। संसदमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथिको महाभियोग प्रस्तावमा छलफल गर्ने कार्यसूची हुँदा पनि एमाले सहितका विपक्षीले संसद बैठक अवरोध गर्दै आएको छ, जसका कारण कार्कीमाथिको महाभियोग प्रस्ताव अझै अघि बढ़न सकेको छैन।
पाँच नम्बर प्रदेशबाट पहाड़ी जिल्ला टुक्र्याउन लागेको विरोधमा आज पनि पाल्पा गुल्मी र दाङ बन्द भएको छ। सरकारले संसदमा प्रस्ताव दर्ता गरेको दिनदेखि नै गुल्मी र पाल्पा बन्द छ भने दाङमा आज प्रधानमन्त्रीको कार्यक्रम भएकाले विपक्षी दलले बन्द गरेका हुन्। लामो समयसम्म बन्द हुँदा जनजीवन भने कष्टकर भएको छ। अर्घाखाँची रूपन्देही र कपिल वस्तुमा बन्द फिर्ता भएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन्।
राष्ट्रिय मानवाधिकार आयोगले सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधार लगायत माग राखेर अनसन बसिरहेका विकास तिवारीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको प्रति ध्यानाकर्षण भएको जनाएको छ। तिवारीको स्वास्थ्य अवस्था कमजोर बनेको भन्दै आयोगले उहाँको जीवन रक्षा तथा स्वास्थ्यप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको हो। यस्तै वार्ता र संवादबाट समस्याको समाधान खोज्न पनि आयोगले निर्देशन दिएको छ। तिवारी अस्पतालको सेवा सुविधा सुधारको माग गर्दै 15 दिनदेखि आमरण अनसनमा हुनुहुन्छ। तिवारीको माग पूरा गर्न दबाव दिँदै राजविराजमा आज विद्यार्थीले पनि प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह र पुल निर्माण कार्य यसै आर्थिक वर्षदेखि शुरू गरिने बताउनु भएको छ। आज दाङ र धनगढ़ी हुँदै कञ्चनपुरको दोधारा चाँदनी पुगेका दाहालले विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेर सुक्खा बन्दरगाहको निर्माण शुरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। महाकाली नदीमा 4 लेनको पक्की पुल निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढ़ाएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले पुल निर्माणबारे भारतीय प्रधानमन्त्री मन्त्रीसँग आफूले कुरा गरिसकेको बताउनुभयो। महाकाली पारेको दोधारा चाँदनी नगरपालिका 7 निर्माणका लागि प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको स्थलगत निरीक्षणपछि प्रधानमन्त्री आजै साँझ धनगढ़ी फर्किनु भएको छ।
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीच आईपी सर्भिस सम्बन्धमा सम्झौता भएको छ। दुई कम्पनीबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थानीय केबल मार्ग टेरिस्ट्रियल केबल रूटबाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड सिटिजीका कार्यकारी उपाध्यक्ष ओउ यानले हङकङमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभएको हो। चीनसँग स्थलमार्ग हुँदै जोडिएकाले त्यस क्षेत्रबाट अब अरू देशका सेवा प्रदायकसँग जोडिन सहज हुनेछ। त्यसै गरी चिनिया मार्गबाट पनि इन्टरनेट आबद्धता सम्भव भएको टेलिकमले जनाएको छ। यसअघि भारतीय मार्गबाट मात्र यो सम्भव थियो। केही समय अघि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल अप्टिकल फाइबर मार्फत जोडिएका थिए।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टहरूसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो, हाम्रो गाउँमा यस्ता पनि दिन आएका छन्।
होइन, के भयो र दाई?
ऊ हेर्न, त्यो माइलाले पहिला पहिला रक्सी खाएर श्रीमती कुटेर रुवा बासी मचाउँथ्यो। अहिले हेर त, यिनीहरू कति मिलेर हिँडेका।
त्यही त दाई, तल्ला घरे साइली भाउजूले पनि गाई पालेर दुध बेच्न थालिछिन्।
तब
अनि साइला दाईले नि भाउजूलाई घरको काममा सघाउँछन् रे।
रमा र हरिका छोरीहरू पनि नियमित रूपमा स्कुल जान थालेछन् नि। भुइँचालोले बाआमा र घरबार गुमाएका उनीहरूलाई टोल छिमेक र समाजले सहयोग र संरक्षण गरेका छन्।
ए, गजबै भएछ त।
हो, यी र यस्ता व्यवहारले नै सुरक्षित र सभ्य समाजको निर्माण गर्न सहयोग पुग्छ।
लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको लागि अक्सफार्म नेपाल, एन्फो, लुमन्ती, डिप्रोक्स, डब्ल्युएचआर, सिआइयुडी र होमनेट नेपाल।
घातक विषादीको प्रयोग निर्मूलीकरण गरौँ, आफ्नो र भावी सन्ततिको रक्षा गरौँ भन्ने मूल नाराका साथ यही मङ्सिर 18 गतेदेखि 25 गतेसम्म नेपालमा चौथो पटक मनाउन लागिएको विषादी प्रयोग मुक्त सप्ताहमा सहभागी भई सफल पारौँ।
याद गर्नुहोस्, रासायनिक विषादी भनेका विष नै हुन्, औषधि होइन। यसले मानव स्वास्थ्य, वातावरण एवं जैविक विविधतामा प्रतिकूल असर गर्दछ। रासायनिक विषादीको विकल्पमा बाली संरक्षणका वैकल्पिक उपायहरूको प्रयोग तथा प्रवर्धन गरौँ। आफ्नो र आफ्नो भावी सन्ततिको रक्षा गरौं।
आयोजक बाली संरक्षण निर्देशनालय, हरिहर भवन, ललितपुर।
बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू 10 बजेदेखि 5 बजेसम्म सञ्चालन गर्ने बारे अत्यन्त जरुरी सूचना। स्वास्थ्य मन्त्रालय अन्तर्गतका केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल, अञ्चल अस्पताल, जिल्ला अस्पताल, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूले सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन नियमानुसार यही कार्तिक 15 देखि माघ 15 गतेसम्म आइतबारदेखि बिहिबारसम्म दैनिक 7 घण्टा र शुक्रबारको दिन दैनिक 5 घण्टासम्म बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गरी नागरिकहरूलाई सुलभ र सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु गराउनु हुन निर्देशन गरिएको छ। यसरी सेवाहरू प्रदान गरिएको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई कानुन बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरूलाई यसै सूचनाबाट जानकारी गराइन्छ। बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियम अनुसार बिहान 10 बजेदेखि 5 बजेसम्म नियमित रूपमा सञ्चालन भए नभएको सम्बन्धमा आफू अन्तर्गत प्रभावकारी अनुगमन गरी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनु हुन सबै क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय र आम नागरिकहरूलाई यसै सूचनाबाट हार्दिक अनुरोध गरिन्छ। नेपाल सरकार, स्वास्थ्य मन्त्रालय।
हाम्रो दाम्पत्य जीवन धेरै स्मार्ट छ। पहिला उनले पढाइ पुरा गरिन्, अनि मात्र बच्चा पायौं। 3 वर्षको जन्मान्तरपछि दोस्रो बच्चा। हाम्रो सन्तानको रहर पुगेकोले हामीले आयुषीडी लगाउने स्मार्ट छनौट गर्यौं।
आज हामी धेरै खुसी, साथै चिन्ता मुक्त छौँ।
आयुषीडी तालिम प्राप्त स्वास्थ्य कर्मीले राख्ने र झिक्ने गरिन्छ, र यसमा कुनै पनि औषधि हुँदैन। एक पटक राखेपछि यसले 12 वर्षसम्म काम गर्छ। तपाईँलाई उपयुक्त हुने परिवार नियोजनका विधि छान्नुहोस्।
परिवार नियोजन, स्मार्ट पञ्च जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संशोधन विधेयक कुनै पनि हालतमा फिर्ता नहुने प्रधानमन्त्रीको अडान, सगरमाथा अञ्चल अस्पतालमा अनशनरत तिवारीको स्वास्थ्यप्रति मानवाधिकार आयोगको ध्यानाकर्षण लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। धेरै ठाउँका भूकम्प प्रभावित अहिले पनि अस्थायी टहरामा बसिरहेका छन्। झन्झटिलो र ढिलो अनुदान प्रक्रिया, प्राविधिकको हड़ताल, निर्माण सामग्री र दक्ष जनशक्तिको अभावका कारण कहिले घर बन्ने हो टुङ्गो छैन। तर सिन्धुपाल्चोकको गिरान चौरका बासिन्दालाई यसको कुनै चिन्ता छैन। हास्य कलाकार सीताराम कटिल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले नमुना बस्ती बनाइदिएपछि गिरानचौरका 65 परिवार मक्ख छन्। सिन्धुपाल्चोकको गिरानचौर पुगेर अर्जुन पोखरेलले तयार पारेको रिपोर्ट।
काँचौँ भएर छाप्रोमै मार्नु थियो। अब तुर्मा सरले ठगाइदियो, उसले जय जय होस् हो कि तिन सात पुस्तासम्म जय जय होस् भने बल्ल बल्ल शीतल भयो कि जस्तो लागेको छ मनमा।
जिन्दगीभरको दुःखले बनाएको एउटा सहारा भूकम्पले भत्काएपछि 82 वर्षका बनेता मांगलाई लागेको थियो। त्रिपाल मुनिको चिसोले बाँकी जिन्दगी यत्तिकै जाने भयो। चारैतिर निराशै निराश मात्र देखेका बनेले आजसम्म भगवान त देख्नु भएको थिएन, तर भगवान बनेर गिरान्चौर पुगे हास्य कलाकार धुर्मुस र सुन्तली। बने मात्र होइन, भूकम्पले घर भत्काइदिएपछि गिरान्चौरवासीको अनुहारबाट हाँसो हराइसकेको थियो। तर धुर्मुस सुन्तली फाउन्डेसनले गिरान्चौरमा 65 सुविधा सम्पन्न घर बनाइदिएपछि कसैले धुर्मुस सुन्तलीलाई भगवान ठान्छन् अनि कसैले बुबा आमा। चिटिक्कको नयाँ घर पछाडिपट्टि सागपात लगाउँदै गरेकी मंगली तामाङ र चन्द्रबहादुर स्याङ।
कमाएर ल्याउने दिने मान्छे छैन, आँट छैन, सुर छैन, अब साह्रोमै निर्भर हुन्छ भनेर मेरो मनमा त त्यस्तै लागेको थियो। अब छोरो बुहारी उनीहरू सुख खोज्न जाने काठमाडौँ छ, अब घरमा बुढा बुढी छ, बनाउनु सक्दैन, अब हामी त यही छाप्रोमा जिन्दगी बिताउने हो भनेर भनिठानेको थियो। अब धुर्मा सरले नयाँ घर बनाएर दियो, राम्रै भयो, सबैजनाले सुखित भयो,
एकदम खुसी छ, एकदम खुसी रमित भइरहेको छ। कत्रो बिजोग भएर छाप्रोमा कति बिजोग गरेर बस्यो, अहिले यस्तो बनाउँदाखेरि एकदम खुसी नै छ। धन्यवाद ऊ धुर्मुस सरलाई, सुन्दरी मिसलाई एकदम धन्यवाद।
चाह्यो भने गर्न नसकिने केही छैन भन्ने उदाहरण गिरान्चौरमा देख्न पाइन्छ। निलो जस्ता र रातो भित्ता सहितका 3 ब्लकमा बनेका 65 चार कोठे घर, सबै घर अगाडि फुलबारी र रुख, बस्तीभित्र ग्राभेल बाटो, अपाङ्गता मैत्री घर, ढल निकास, सोलारको झिलिमिली गुम्बा, ज्ञानगुणका कुरा लेखिएका बोर्ड सहितको केटाकेटी खेल्ने ठाउँ, धारो, खेल मैदान, प्रतीक्षालय, पार्किङ, सामुदायिक भवन। गिरान्चौरमा नभएको सुविधा केही छैन, सबै सुविधा छन् गिरान्चौरको आधुनिक बस्तीमा। भर्खरै हस्तान्तरण गरिएका बस्तीमा केटाकेटी रमाइरहेका छन् अनि बुढापाका सागपात लगाउन र अरू बन्दोबस्त गर्न व्यस्त छन्। एकपटक ध्वस्त भएको गिरान्चौरमा फेरि खुसियाली छाएको छ। नमुना बस्तीमा गएका सबैले वा वा मात्रै भन्छन्। हेलम्बु राजमार्गको 52 5 किलोमिटरको उकारोमा ग्राभेल मोटर बाटो अनि सिन्धुखलाबाट एकीकृत बस्तीमा पानी तानिएको छ। नयाँ घर पाएका दीर्घबहादुर ब्लोन भन्नुहुन्छ, सरकारले हात हालेको भए यो काम 25 वर्षमा पनि गर्न सक्ने थिएन।
अब सरकार पक्षले गर्ने हो भनेदेखि त यो धारा ल्याउनलाई 25 वर्ष लाग्थ्यो, बाटो बनाउनलाई हजुरको 20 वर्ष लाग्थ्यो, अहिले यो धुर्मुस सुन्दरीले सोलरहरू पनि छ।
बस्ती बनाउने काम बीचमै रोकिने हो कि भन्ने पीरले कलाकार धुर्मुस कयौं रात आनन्दले निदाउन सकेनन्। तर बस्तीमा धुर्मुस सुन्तलीसँगै सबैजनाले रगत र पसिना बगाए, चारैतिरबाट सहयोग भयो अनि 5,14,00,000 रुपियाँको लगानीमा देशकै नमुना बस्ती बनाउन सम्भव भयो। बस्ती बनाउँदा र अहिलेको खुसी कलाकार धुर्मुस यसरी सम्झनुहुन्छ।
ननिदाइकन बसे, कहीँ समय रोएँ पनि होला होइन, कि मैले सबै चिज त्यागेर राष्ट्रका लागि काम गरिरहेको छु, राज्यले लियोस् नलियोस् यो मेरो दायित्व हो, मेरो जिम्मेवारी हो। आज धुर्मुस सुन्तली भनेर जसले हामीलाई चिनाउनु भयो, त्यही पीडितहरू पीडामा हुँदाखेरि म सहयोगी मात्रै बनेको हुँ। धेरै चिजहरू आत्मसन्तुष्टिको कुराहरू हुँदो रहेछन्, आनन्द लाग्छ।
एकजना व्यक्तिको पहलमा 65 परिवारको खुसी फर्किएको छ। भूकम्पले तहस नहस पारेको बस्ती फेरि उठेको छ। गिरान्चौरका नागरिक जस्तै अन्य भूकम्प पीडित हाँसेको कहिले देख्न पाइने हो कुन्नी?
भारतबाट नेपालमा रेमिट्यान्स पठाउन नेपालको रेमिट्यान्स कम्पनी आईएमई र भारतको अक्सिजन सर्भिस इण्डिया प्रालिबीच सम्झौता भएको छ। भारतमा रहेका नेपालीले अब भारतको अक्सिजन सर्भिसको 30,000 भन्दा बढ़ी सेवा केन्द्रबाट रेमिट्यान्स पठाउन र नेपालमा आईएमई मार्फत लिन सक्नेछन्। रेमिट्यान्स पठाउन दुई देशका रेमिट्यान्स कम्पनी बीच भएको सम्झौताले भारतमा दुःख गरी कमाएको रकम नेपालमा पठाउन सजिलो हुनेछ। पीटी लोपचनको रिपोर्ट।
भारतमा पसिना बगाएर कमाएको पैसा लिएर घर फर्किँदै गर्दा दाङ पुरनधाराका लोकबहादुर घरती गएको कार्तिक 3 सीमामै लुटिनुभयो। त्यसअघि भारतबाट मजदूरी गरेर घर फर्किने क्रममै बर्दियाको सानो श्री ताराताल नगरपालिका 5 छविलाल बोहरा र इन्द्रप्रसाद गेवालीलाई बेपत्ता पारेर लुटेका थिए। भारतबाट फर्किने क्रममा नेपाली लुटिने घटना दिनौं जसो भइरहन्छन्। झनै ठूलै रकम बोकेको पत्तो पाए लुटेराले ज्यानै लिन पनि बेर लाउँदैनन्। तर अब आफूले कमाएको रकम रेमिट्यान्स मार्फत पठाउन सकिने बाटो खुले पनि यस्तो घटनामा कमी आउने बताउनुहुन्छ आईएमईका ब्याङ्किङ साझेदार ग्लोबल आईएमई ब्याङ्कका वरिष्ठ उप कार्यकारी अधिकृत जनक शर्मा पौडेल।
हुन्नीबाट पठाएको पैसा घर नपुग्ने नपाउने बोर्डरबाट आउँदाखेरि पैसा चोरिने मान्छेको ज्यान नै खतरामा पर्ने यसलाई रोक्ने कसरी भन्दाखेरि रियल टाइम बेसिसमा कसको ट्रान्जेक्सन कहाँ गर्न सकिन्छ भन्ने संयन्त्र बनाइदिने हामीले हो हामीले बनायौं।
नेपालको रेमिट्यान्स कम्पनी आईएमईसँग सम्झौता गरेको अक्सिजन सर्भिस इण्डियाले भारतकै आरबीएल ब्याङ्कसँग ब्याङ्किङ साझेदारी गरेको छ। भारतमा उसका 30,000 भन्दा बढी सेवा केन्द्र छन्। रेमिट्यान्स मार्फत पैसा पठाउँदा ब्याङ्क मार्फत पठाउँदा बेहोर्नु पर्ने झन्झट बेहोर्नु नपर्ने बताउनुहुन्छ आईएमईका सीईओ सुमन पोखरेल।
त्यहाँको ब्याङ्कमा गएर पैसा पठाउन जाँदाखेरि के हुन्छ भने त्यहाँको ब्याङ्कमा जस्तै सन्डे चाहिँ ब्याङ्क बन्द हुने, धेरै मान्छे आयो भने उहाँहरूले सर्भिस दिन उहाँहरूलाई त्यति धेरै चाहिँ मोटिभेसन नहुने, सर्भिस दिन नखोज्ने, यस्ता खालका अनेक समस्या छन् जसले गर्दाखेरि हाम्रो नेपाली दाजुभाइ ब्याङ्कमा गएर पठाउन खोज्दाखेरि पनि पठाउन नसकेको अवस्था पनि छ। तर यो भनेको चाहिँ अक्सिजनको चाहिँ आउटलेट्सहरू सानो सानो स्टोर्सहरू छ उहाँहरूको जहाँ चाहिँ यही सर्भिसको लागि मात्रै बसेको हुन्छ। उहाँहरूले चाहिँ यसमा स्पेसलाइज सर्भिस दिने भए भएर उहाँले सजिलोसँग पठाउन सक्नुहुन्छ र फेरि धेरै ठाउँमा भएको कारणले गर्दा जहाँ जहाँ नेपालीहरू हुनुहुन्छ त्यस्तो ठाउँमा यो धेरै छ। यसको एक्सेसको हिसाबले एउटा चाहिँ इजिनेसको हिसाबले त्यो हिसाबले चाहिँ अझ धेरै सजिलो हुन्छ भन्ने हाम्रो विश्वास हो।
रोजगारीका लागि भारतमा मात्र झन्डै 50,00,000 नेपाली रहेको अनुमान छ। ती नेपालीको कमाई पनि अरू देशमा रोजगारीका लागि गएको नेपालीको भन्दा कम छैन। अब रेमिट्यान्स मार्फत भारतीय रूपियाँ भित्र्याउँदा अरू धेरै समस्या हल गर्न समेत सघाउने अपेक्षा छ सीईओ पोखरेलको।
आज पश्चिमको चाहिँ गाउँ गाउँमा भारतीय नोट 5,000 नोट पनि यतिकै धेरै मात्रामा छन् भन्ने छ। यदि त्यो चाहिँ हामीले फर्मल सेक्टरबाट ब्याङ्किङ च्यानलबाट यदि हामीले पहिले नै रेमिटेन्स ल्याउन सक्ने व्यवस्था गर्न सकेको भए आज यो समस्या आउने थिएन। यो अहिले जुन हाम्रो 70-80 अर्बको आइरहेछ वर्षमा भने त्योभन्दा धेरै गुणा चाहिँ बढी आउन सक्छ भन्ने विश्वास हो हाम्रो।
भारतबाट रेमिट्यान्स पठाउँदा अन्यत्रबाट पठाएको जस्तो जति पनि पठाउन पाइँदैन। भारतको रिजर्भ ब्याङ्क अफ इण्डियाको नियम अनुसार एकजनाले एक पटकमा 50,000 भारतीय रूपियाँका दरमा वर्षको 12 पटक मात्र पठाउन सक्नेछन्। तर नेपालबाट भने भारतमा रकम पठाउन मिल्दैन।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिस शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41-07-007 98-5-11-72-194।
41-07-007 98-5-11-72-194।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
छोरीलाई दाइजो होइन, शिक्षा र संस्कार दिउँ।
सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
अब बाँकी खबर। चितवन मेडिकल कलेजमा सुत्केरीको ज्यान गएको विषयमा झडप भएको छ। उपचारका लागि ल्याइएकी चितवन भरतपुरको कृष्णपुरकी 25 वर्षीय सुनिता गुरूङको उपचारका क्रममा सोमबार ज्यान गएपछि अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै चिकित्सकलाई कार्यवाही र क्षतिपूर्तिको माग गर्दै आएका मृतकका आफन्तले प्रदर्शन र तोडफोड गरेका थिए। प्रहरीले उनीहरूलाई नियन्त्रण गर्ने क्रममा झडप हुँदा 3 जना प्रहरी र 1 जना बिरामी कुरुवासहित 4 जना घाइते भएका प्रहरीले जनाएको छ।
मकवानपुरमा 700 ग्राम भन्दा बढी अवैध सुनसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। वीरगंज जाँदै गरेको भारतीय नम्बर प्लेटको भ्यान जाँच गर्ने क्रममा 711 ग्रामका 6 वटा सुनका बिस्कुट सहित प्रहरीले कलकत्ताका अमित सावन्तलाई पक्राउ गरेको हो।
वैदेशिक रोजगारीका लागि दुवै पठाइदिने भन्दै ठगी गरेको आरोपमा रसुवाका विनोद तामाङ र मकवानपुरका मदन लामा पक्राउ परेका छन्। विभिन्न व्यक्तिबाट 13,30,000 रुपियाँ लिएर भागेका उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौँको न्यू रोड र गोङ्गबाट पक्राउ गरेको हो।
मेरो पनि भन्नु छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन प्रस्ताव फिर्ता नगर्ने बरु चित्त नबुझे त्यसमा पनि संशोधन गर्न सकिने भनेको प्रति सीता श्रेष्ठले ट्वीटमा प्रश्न गर्नुहुन्छ। सबैको मन बुझाउने कि सधैँ छिमेकीलाई हँसाउने।
संविधान संशोधन प्रस्तावको विरोधमा सड़क र सदन ठप्प पार्ने एमालेको निर्णयप्रति असन्तुष्टि जनाउँदै फेसबुकमा इजम सूर्य लेख्नुहुन्छ, एक दिन त चुनाव आउला नि, नागरिकले सबै हिसाब किताब त्यति बेलै गर्छन्।
ट्विटरमै आचार्य बाबु स्थानीय तहको चुनाव तोकिएको समयमै हुनुपर्ने र संविधानको पूर्ण कार्यान्वयन गर्न सबै राजनैतिक दलले आफ्नो हट छाड्नुपर्ने लेख्नुहुन्छ।
प्रकाशको ट्वीट छ, प्रिय संघीयता, पहिला तिमी अलि पाको बन अनि नेपालमा आऊ, केटकेटी पाराले यहाँ भाड भैलो मात्रै मच्छिन्छ।
अनि लक्ष्मीपन्थी ट्वीटमा आग्रह गर्नुहुन्छ, बन्द सधैँका लागि बन्द गरौं, संविधान संशोधनमा कुनै पनि क्षेत्रलाई एक्ल्याउने र कतै जोड्ने काम नगरौं।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुविना श्रेष्ठ र ऋग्वेद शर्मा। अब विदेशका खबर। इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परि 97 जनाको ज्यान गएको छ। इण्डोनेसियाको आचे प्रान्तको समुद्र केन्द्रबिन्दु भएर आज बिहान 6.5 रिक्टर स्केलको भूकम्प गएको हो। आचेह प्रान्तका सैन्य प्रमुखले अहिलेसम्म 97 जनाको शव भेटिएको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ। अहिले पनि उद्धार र खोजीको काम चलिरहेको।
चालक दलका 5 जना सदस्य सहित 47 जना चढेको पाकिस्तानी ध्वजावाहक विमान दुर्घटना भएको छ। पाकिस्तानको चित्रलबाट इस्लामाबादका लागि उडेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान पातोला गाउँ नजिकै करपालमा दुर्घटना भएको रेडियो पाकिस्तानले जनाएको छ। विमान एबोटाबादको हजारा नजिकैबाट सम्पर्कविहीन भएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल र मलेसियाको महिला टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुने भएको छ। मैत्रीपूर्ण फुटबल एन्फा कम्प्लेक्स 7 बाटोमा पुस 2 गते हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। खेलका लागि मलेसियाको महिला राष्ट्रिय फुटबल टोली मंगसिर 30 गते नेपाल आइपुग्नेछ। भारतको सिलगढ़ीमा हुने 4थौं साफ महिला च्याम्पियनशीपको तयारीमा रहेको नेपाली टोलीका लागि अभ्यास पनि हुने भन्दै एन्फाले मलेसिया महिला टोली पठाउन आग्रह गरेको थियो।
सरकारले महिला विश्वकपको एसिया छनौटमा दोस्रो भएको नेपाली महिला क्रिकेट टोलीलाई नगद सहित सम्मान गरेको छ। हङकङमा अक्टोबर 9-15 तारीखसम्म भएको प्रतियोगितामा दोस्रो भएको टीमका 14 खेलाड़ी, 1 प्रशिक्षक र 1 फिजियो सहित 15 जनालाई पूर्व घोषित पुरस्कार अनुसार जनही 25,000 रूपियाँ र सम्मान पत्र प्रदान गरिएको हो। विश्वकप छनौटमा दोस्रो भए पनि नेपाली टीमले एसिया कपमा भने खराब प्रदर्शन गरेको थियो। एसिया कपमा खेलेका सबै 5 खेल नेपालले हारेको थियो।
र नेत्रहीन क्रिकेटरले आगामी विश्वकप खेल्न सरकारले कुनै सहयोग नगरेको गुनासो गरेका छन्। आगामी जनवरी 28 फेब्रुअरी 12 भारतमा हुने विश्वकपको छनौटका लागि सरकारले कुनै सहयोग नगरेको नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले बताउनुभयो। नेत्रहीन क्रिकेटमा नेपालले राम्रो प्रदर्शन गरिरहेकाले सहयोग माग्न पटक पटक राष्ट्रिय खेलकुद परिषद धाए पनि कुनै सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो। अहिले 16 जिल्लाका 34 खेलाड़ीले अस्ट्रेलियन एडको सहयोगमा सामान्य तयारी मात्र गरिरहेका छन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संशोधन विधेयक कुनै पनि हालतमा फिर्ता नहुने प्रधानमन्त्रीको अडान। विधेयकको विरोधमा विपक्षीले संसद अवरोध गर्दा महाभियोग प्रस्ताव अघि बढ्न सकेन।
सगरमाथा अञ्चल अस्पतालमा अनशनरत तिवारीको स्वास्थ्यप्रति मानवाधिकार आयोगको ध्यान आकर्षण। माग पूरा गर्न दबाव दिँदै राजविराजमा विद्यार्थीको प्रदर्शन।
सिन्धुपाल्चोकको गिरानचौर नमुना बस्तीमा भूकम्प प्रभावित रमाउँदै धुर्मुस सुन्तली फाउन्डेशनले जस्तै चाँडो काम गर्न सरकारलाई सुझाव।
इन्डोनेसियामा शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म 97 जनाको ज्यान गयो। 47 जना यात्रु बोकेको विमान पाकिस्तानमा दुर्घटना।
र नेपाल र मलेसियाको महिला टोलीबीच पुस 2 गते मैत्रीपूर्ण फुटबल हुने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै मोहन पौडेल र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।